नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा रहेका राजनैतिक दलहरू घोषणापत्र लेखनमा जुटेका छन्। परिवर्तित राजनैतिक सन्दर्भमा दलहरूको घोषणापत्र कस्तो होला र के विषय एवं प्रतिबद्धता समेटिएला भन्ने जनचासो छ। मूलत आर्थिक रूपमा त्यसमाथि पनि उद्यम र उत्पादन नराम्ररी खस्किएको, आत्मनिर्भरता क्रमशः कम हुँदै गएको र आयात डरलाग्दो गरी बढ़दै गएको अवस्थामा दलहरूको घोषणापत्रमा आर्थिक पक्ष कस्तो हुनुपर्ला भन्नेबारे आजको अन्तर्सम्वादमा हामी कुराकानी गर्नेछौं। नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहनुभएका वरिष्ठ उद्यमी हरिभक्त शर्मा कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। शर्माज्यू, स्वागत छ यहाँलाई।
नमस्कार, सुप्रभात।
अब परिवर्तित सन्दर्भमा फागुन 21 गते हुने निर्वाचनले जनताको आकांक्षा पछिल्लो आवश्यकता पूरा गर्दै अघि बढ़नुपर्ने अवस्था छ। दलहरूले निर्वाचनको तयारी अघि बढ़ाइसकेका छन्। अन्य विभिन्न सन्दर्भमा दलहरूले आफ्ना धारणाहरू आगामी कार्यक्रमहरूबारे बोली पनि रहेका छन्। आर्थिक विषय अलि बढ़ी चाहिँ केन्द्रित हुनुपर्ने पक्ष यसपालि किन भएको छ भने हाम्रो अर्थतन्त्र अप्ठ्यारो अप्ठ्यारो अवस्थामा छ। अर्थतन्त्रमा दलहरूको ध्यान कसरी जानुपर्ला, घोषणापत्रमा उनीहरूले त्यो विषयलाई कसरी समेट्नु पर्ला?
धन्यवाद। अब यसमा के छ भने विगत लामो समयदेखि मेरो आफ्नो अनुभवले नेपालका राजनीतिक दलहरूले नेपालको अर्थतन्त्र अप्ठ्यारोमा छ भनेर नबुझेका चाहिँ होइनन्। हामी हरेक चोटि गलत नीति बनाएर त्यसलाई इम्प्लिमेन्टेशन गर्ने प्रक्रियाको हामी शिकार बन्यौं नेपालको औद्योगिक क्षेत्र, विशेष गरी उत्पादनशील क्षेत्र। अहिले अघि तपाईँले आफ्नो शुरूआती इन्ट्रोडक्सनमै भन्नुभयो, नेपालमा अहिले सबैभन्दा ठूलो समस्या भनेको औद्योगिक इन्भेस्टमेन्ट गर्नै नसकिने, उद्योग चलाउन गाह्रो हुने, चाहिने भन्दा बढी नीति नियम विनियमहरू बनाएर सरकारी संयन्त्रहरूले यति धेरै रिक्वायरमेन्ट मागिरहन्छ कि नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने संस्थाहरूलाई, कि त्यो मान्छे या त्यो व्यक्ति जसले रोजगारीका अवसरहरू सिर्जना गरेको छ, नेपालमा उत्पादनशील काम गर्न चाहेको छ, उनीहरूले व्यवसायमा राम्रो ढंगले काम गरेर आफूलाई इस्टाब्लिस गर्नै नसकिने खालको हाम्रो नीति बन्यो। त्यस कारणले नेपालका सबै राजनीतिक दलहरूले अहिले जनतालाई ठूल्ठूला सपनाहरू बाँड्दाखेरि अब गर्नुपर्ने तीनवटा फण्डामेन्टल कामहरू चाहिँ छुटाउनु हुँदैन भन्ने मलाई लाग्छ। यदि साँच्चीकै नेपाललाई अर्थतन्त्रको हिसाबले रोजगारीका अवसरहरू सिर्जना गर्ने मुलुकको हिसाबले र एउटा स्वाधीन राष्ट्र बनाउने चाहिँ साँच्चीकै चाहना हो भने, यो नगर्ने हो भने हामी नेपालमा उत्पादन गरेर हाम्रा छिमेकीहरूसँग कम्पिट गर्ने या संसारका अरू मुलुकहरूसँग कम्पिट गर्ने सपना चाहिँ अब बिस्तारै टाढा हुँदै गएको मैले महसुस गरेको छु। त्यस कारणले यो तीनवटा सुझाव चाहिँ के हुनु पर्यो भने, पहिलो कुरा यो पुरानो नीति नियमहरू कानूनहरू चाहिँ समग्रमा हेर्नुहोस्, होलसेलमै कसैले यसलाई सुधार नगरिकन नेपालको लगानीको वातावरण चाहिँ अगाडि बढ्न सक्ने म देख्दिनँ। किनकि म 35 वर्षदेखि उत्पादनशील क्षेत्रमा काम गर्छु, नेपाल उद्योग परिसंघको अध्यक्ष लगायत विभिन्न पदमा बसेर मैले नेपालमा नेपालको इन्डस्ट्रिजहरूको समस्याको बारेमा धेरै लामो चाहिँ गहिरो अनुभव समेत मेरो रहेको हुनाले, नम्बर वान हामीले यो पुरानो कानूनहरू र पुराना नीति नियमहरूलाई चाहिँ समग्रमै यसलाई आमूल परिवर्तन गर्नुपर्छ। त्यो भनेको होलसेलमै पुराना कुराहरू खारेज गर्ने र नयाँ एउटा कम्प्रिहेन्सिभ स्ट्रेटेजी नेपालले बनाउनुपर्छ। हामी जे काम पनि कस्तो गरिरहेछौँ भने एकदम सर्ट टर्म गर्छौँ कि। दोस्रो, अब हामीले यो सर्ट टर्म सोच्न छोड्नु पर्यो। तपाईँलाई याद होला, मैले केही समय अगाडिदेखि भनिरहेको छु, मैले यो प्रधानमन्त्रीहरूलाई पनि अर्थमन्त्रीहरूलाई पनि भनिरहेको छु, जुन देशमा हरेक बजेटमा ओभरनाइट चाहिँ त्यो हामी रेटहरू चेन्ज गरेर लिएर आउँछौँ, त्यो देशमा चाहिँ एक वर्षको लागि मात्रै नीति बनाएर कुन चाहिँ उद्योगले लगानी गर्न सक्ला? तपाईँले हेर्नु भने गएको 15 वर्षमा कुनै पनि यस्तो बजेट रहेन जसले उद्योग धन्दालाई असर गर्ने गरी कुनै नकारात्मक कुनै सकारात्मक, अर्को सरकार आउँछ अर्कै खालको नीति गरेर बजेटमा ती सबै खालका कुराहरू चाहिँ प्रावधानहरू फेरिन्छ। उदाहरणको लागि तपाईँले मलाई सोध्नुहोला, जनताले सोध्लान्, म जवाब दिन चाहन्छु। जस्तो 2-3 वर्ष अगाडि अर्थ मन्त्रालयले, म औषधि बनाउँछु, बच्चाहरूको औषधि पनि बनाउँछु, बच्चाहरूको औषधि बनाउँदाखेरि त्यो औषधिहरू तितो हुन्छ, त्यसलाई चाहिँ तितो मास गर्नलाई फ्लेभरहरू राख्नुपर्ने हुन्छ। त्यसमा चाहिँ फ्लेभर राख्दाखेरि नेपालमा बन्ने औषधिको फ्लेभरमा 23-24% जति भ्याट र भन्सार लाग्ने गरी सरकारले ओभरनाइट न हामीलाई थाहा छ त्यो खालको चाहिँ ट्याक्सेसहरू चाहिँ थपेर लिएर आयो। न नेपालमा फ्लेभर बन्छ न यहाँ कुनै इन्डस्ट्री छ अनि हामीले त्यसरी ओभरनाइट एउटा एक्जाम्पल मात्र यस्ता सयौं हजारौं उदाहरणहरू छन् जसले गर्दाखेरि ओभरनाइट हामी त्यो करका दरहरूमा खेल्न चाहन्छौ त्यसरी जथाभावी हामीले खेलेको हुनाले नीतिगत स्थायित्व नभइकन नेपालमा उद्योग धन्दा चलाउन नसकिने वातावरण बन्यो अब तेस्रो चाहिँ मैले देखेको के हो भने त्यस कारणले दोस्रो यो यसलाई अलिक कम्प्लिट गरौं हामीले हाम्रो नीतिहरूलाई हाम्रो राजस्व सम्बन्धी नीतिहरू कर सम्बन्धी नीतिहरू भन्सार सम्बन्धी नीतिहरूलाई कमसेकम प्रेडिक्टेबल लङ टर्मसम्म थाहा हुने गरी राखौँ त्यसलाई नचलाउँ क्या त्यो अर्थ मन्त्रालयमा कुनै मान्छेलाई केही कसैले राख्यो कुनै एउटा कर्मचारीलाई लाग्यो कुनै नेतालाई लाग्यो अर्थ मन्त्रालयमा पुग्ने नेतालाई लाग्यो कि यो भएन ऊ भएन भने न कुनै अध्ययन छ न कुनै वैज्ञानिक रिसर्च छ न त्यसको बारेमा कुनै मान्छेलाई ज्ञान छ यत्तिकै हचुवाको भरमा हामी त्यस्ता खालका नीतिहरू फेरिराखेका छौँ त्यसलाई सुधार गरौँ र तेस्रो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले हाम्रो देशको हाम्रो हैसियत अनुसारको खर्च गर्नु पर्यो कि अहिले के भइरहेछ भने हाम्रो आम्दानीभन्दा सरकारी खर्च निकै धेरै छ त्यो पनि फजुल खर्चै भन्छु म किनकि सरकारले चाहिने नचाहिने कमिसनहरू संस्थाहरू क्रिएट गरेको छ धेरै जसो सरकारी संस्थाहरूमा गरिएका लगानीहरू चाहिँ एकदमै अनुत्पादक छन् कि देखावटी छन् नेपाललाई चाहिने जस्ता आयोगहरू छन् कन्स्टिट्युसनल कमिसन्सहरू छन् हेर्नुहोस् अब यो संवैधानिक निकायहरू छन् तिनमा माननीयहरू मान्छेहरू छन् तिनीहरूलाई माननीय भनेर सम्बोधन गर्नुपर्नेछ उनीहरूले टन्नै धेरै नै नेपाली जनताले तिरेको राजस्वबाट सुविधाहरू उपभोग गर्छन् आफूले धान्ने आफ्नो आम्दानीभन्दा बढी खर्च गर्ने प्रवृत्ति ऋण काटेर खर्च गर्ने प्रवृत्ति यो महिनामा पनि तपाईँले हेर्नुभयो भने गएको पुष महिनामा जबकि अलिक बढी राजस्व उठ्छ सरकारले बजारबाट करिब करिब नेपाल राष्ट्र ब्याङ्क मार्फत 40 अरब जतिको राष्ट्र ऋण उठाएको छ भनेपछि हामी हरेक महिना 30-40-50 अरब ऋण उठाउँदै त्यो पैसा चाहिँ प्रशासनिक खर्चमा त्यसपछि तलब भत्तामा विभिन्न खालका नचाहिने संस्थाहरूलाई चाहिँ पाल्नको लागि हामी चाहिँ जब खर्च गर्छौँ त्यो अल्टिमेटली त्यो पैसा भनेको गरिबदेखि धनी सबै 3 करोड नेपालीले तिरेको राजस्वको पैसा हो त्यो कसैको व्यक्तिगत पैसा खल्तीबाट आएको पैसा कुनै नेताको कर्मचारीको पैसा होइन नि यो जनताले दुःख सुख गरेर तिरेको ट्याक्सबाट हामीले गरेको खर्च हो त्यस कारणले एक हिसाबले यो सरकारी राजस्वलाई चाहिँ यो सित्तैमा आएको पैसा हो जस्तो राजनीतिक नेताहरू कुनै मन्त्री हुनुभएपछि उहाँले चाहिँ जम्मै पैसा मैले खर्च गर्न पाउने त्यसको कुनै उत्तरदायित्व जनउत्तरदायित्व हुनैन भन्ने खालको जुन मानसिकता गएको 30-40 वर्षमा विकास भएको छ त्यसलाई संशोधन नगर्ने हो भने हाम्रो नेपाल चाहिँ मलाई लाग्दैन कि यो हामी धेरै लामो समयसम्म हाम्रो अर्थतन्त्रले थाम्छ हामी एकदम इन्ड पोइन्टमा पुग्न लागेको छौँ धेरै वर्ष अगाडिदेखि 4-5 वर्ष अगाडिदेखि हाम्रा निजी क्षेत्रका साथीहरूले पनि हामी श्रीलङ्का हुन दिँदैनौँ यो दिँदैनौँ भन्थे अहिले त भयो नि त कसैले भाषण गरे भरमा नेपाल श्रीलङ्का हुने या बङ्गलादेश हुने त होइन नि कामले गर्दा हुने हो जब नीति राम्रोसँग हामी इम्प्लिमेन्ट गर्दैनौँ जनताले चाहिँ सेवा प्राप्त गर्न सक्दैन तब हामी नेपालमा चाहिँ राम्रो सम्भावनाको हामी कुनै सपना बाँड्न चाहिँ जनतालाई विशेष गरी युवा पिँढीलाई हामी बाँड्न सक्दैनौँ
यहाँले उठाएका यी तीनवटा जुन मुद्दाहरू छन् अथवा विषयहरू छन् यी विषयहरूका भित्र अलिकति प्रवेश गरौं न जस्तो नीति यहाँले भन्नुभयो समय सान्दर्भिक हुन सकेन अथवा चाहिँ जुन खालको हुनुपर्ने हो त्यो हुन सकेन
होइन हामी कन्ट्रोलमुखी भयौँ तपाईँले हेर्नुभयो भने 23 कानूनमा पहिला
जिज्ञासा यहाँलाई राखौँ जस्तो अब यहाँले दुईटा कुरा गर्नुभयो एउटा त निजी क्षेत्रलाई अथवा उत्पादनमूलक चाहिँ जुन उद्योगहरूलाई उद्यमलाई चाहिँ कहीँ न कहीँ नियन्त्रण गर्ने खालको परिस्थिति बन्यो अनि सार्वजनिक निकायका नाममा हुने खर्चलाई अलि बढी गर्यो भन्ने यहाँको होइन त
होइन निकै धेरै छ नि तपाईँले अलि बढी होइन तपाईँले हेर्नु हाम्रो आम्दानी भन्दा निकै धेरै बढी हाम्रो खर्च छ
यो भइकिन रहेछ त यहाँहरूको दृष्टिकोणमा यो भइकिन रहेछ जस्तो चाहिँ नीति उद्यम उत्पादन हुन नसक्ने अवस्था अथवा त्यहाँ अप्ठ्यारो पर्ने अवस्था आयो भने त मूलमा अप्ठ्यारो पर्ने अवस्था आयो भने त त्यसले वितरणलाई त प्रभाव पार्छ नै. अब राजस्वको वितरण मार्फत हुने यी निकायहरूको यहाँले जुन प्रश्न उठाउनुभयो, अब त्यसको मूल यदि हामीले उत्पादन बढ़ी गर्न सक्यौं भने हाम्रो आमदानी बढ़ी हुन सक्यो भने त त्यो खर्च पनि अलिअलि बढ़ी होला, ठिकै छ त्यसमा भन्न सकिएला. तर हाम्रो उत्पादनमै जहाँनिर समस्या आउने कुरा यहाँले जुन गर्नुभयो कि उत्पादनका क्षेत्रमा काम गरेकाहरूलाई नियन्त्रण गर्ने अथवा कोहीले उद्यम गर्छु भने पनि उसले गर्नै नसक्ने अवस्था छ भनेर, त्यसो अवस्था चाहिँ किन हुन्छ, किन भइरहेछ?
तीनवटा कारण छन् हेर्नुहोस्. पहिलो कारण, नेपालमा इन्डस्ट्रियल इकोसिस्टम नै डेभलप भइसकेको छैन, होइन. दोस्रो, हामीले चाहिँ के एउटा रेटोरिक गएको 30-40 वर्षमा इस्टाब्लिस गर्यौँ भने, अब हामी कहाँ नेपालमा चाहिँ अलि यो लेफ्ट आइडिया धेरै हावी छ हेर्नुहोस्. त्यो भनेको फेरि तपाईँले भन्नुहोला बाम आइडिया भनेको चाहिँ यो कम्युनिस्ट आइडिया होइन कि, कन्ट्रोल गर्ने सरकारले कन्ट्रोल गरेर अनि मात्रै विकास हुन्छ, सरकारले चाहिँ व्यवसायीहरू चाहिँ साधारणतया इमान्दार हुनै हुँदैनन्, जनता इमान्दार हुनै हुँदैनन्, यिनीहरूलाई जसरी पनि कन्ट्रोल गर्नुपर्छ भन्ने जुन चाहिँ संसारभरिको मान्यता हो, जसलाई हामी लेफ्ट आइडिया भन्छौँ, त्यो आइडिया धेरै हाबी हुँदै 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 आएर अहिले के भयो भने, पार्लियामेन्टले जब डिबेट गरेर कानुन बनाउँछ नि, त्यो कानून बनाउने बेलामै गएको 15 वर्षमा बनेका कानूनहरू चाहिँ मैले धेरै अध्ययन गरेँ र हामीले त्यो रिपोर्ट पनि बनाएर नेपाल उद्योग परिसंघको तर्फबाट सरकारलाई बारम्बार हामीले खचखच्याएको छौँ, पार्लियामेन्टमा भनेको छौँ, तर कहिले पनि त्यसलाई ढङ्गले उहाँहरूले सुनवाई गर्नु भएन र यो डिसास्टर भयो नेपालमा. हामीले धेरै लामो समयदेखि भनिरहेको थियौँ तपाईँहरू यो चाहिने भन्दा बढी कन्ट्रोल गर्नुभयो. कुनै पनि आज एकछिनलाई सोच्नुहोस् त, 25 वर्ष पुगेको पढे लेखेको कुनै नागरिकले आज नयाँ काम गर्छु उद्यम गर्छु भन्यो भने त्यसले त्यो सपनै देख्न सक्दैन कि नेपालमा. नेपालमा एकछिनलाई मान्नुहोस्, 5 बिघा जग्गा भएको मान्छेले पनि, तराईमा 5 बिघा भएको मान्छेले न त कृषि काम गरेर कृषि उद्यम चलाउन सक्छ, न अरू कुनै इन्डस्ट्रिजहरू त्यहाँ चलाएर उसले त्यसलाई सफल बनाउन सक्छ, अनि युवाहरू भाग्दैनन् त. त्यस्तो खालको कन्ट्रोल गर्ने, अहिले त सबै सरकारी संयन्त्रहरूको धारणा के छ भने, निजी क्षेत्रसँग ट्याक्स मात्रै उठाउने, चाहे त्यो नगरपालिका या गाउँपालिका होस्, चाहे महानगरपालिका होस्, ट्याक्स उठाउने, चाहिने भन्दा बढी रजिस्ट्रेसन गर्ने, उसलाई प्रशासनिक व्यवधानहरू खडा गर्ने. तपाईँले अहिले मात्रै हेर्नुहोस् न, आज मैले चाहिँ 2 दिन अगाडि कम्पनी रजिस्ट्रारको कार्यालयबाट एउटा चिठी लिएको छु, त्यसमा चाहिँ कम्पनी अध्यावधि गर्नुपर्ने कानुनी प्रावधान छ. त्यसमा के लेखेको छ भने, तैँले दिएको कागज ठिक नभएमा जुन दिन ठिक नभएको देखिन्छ त्यही दिन तँलाई चाहिँ पेनाल्टी लगाइनेछ भनेर लेख्छ. त्यस्तो पनि कहीँ कानुन हुन्छ? हेर्नुपर्ने भए त 10 दिन 5 दिन 1 महिनाभित्र हेर्नु पर्यो, हेरेर तेरो कागज ठिक छ भन्नु पर्यो, छैन भने छैन भन्नु पर्यो, अनलाइन सब्मिट गर भनेको छ, मैले अनलाइन सब्मिट गरेँ, एउटा सरकारले कागज दियो, हरेक दायित्व जति नागरिकको टाउकोमा हालेर, अनि सरकारी अड्डाले 5 वर्षपछि यदि यो तेरो कागज मिलेन भने पनि मलाई चाहिँ पेनाल्टी लगाउन मिल्ने गरी त्यस्तो काइटे कानुनी भाषामा मलाई कागज दिइन्छ. त्यो भनेको के हो भने, मेरो अब्लिगेसन चाहिँ 5 वर्षसम्म पनि उसले हेरिदिएन भने चाहिँ रोकिराख्न पाइने. संसारमा हेर्नु यस्तो कहीँ छैन. यसरी नागरिकलाई हरेक ठाउँमा जरिवाना तिराएर त्योसँग पैसा लिएर काम गरे बापत, मैले काम गरेको के, मैले त औषधि बनाएर 650 मान्छेलाई रोजगारीका अवसरहरू सिर्जना गरेको कम्पनीलाई चिठी दिँदाखेरि तेरो कागज ठिक भएन भने जुन दिन ठिक नभएको देखिन्छ, जहिलेसुकै त्यो किन नहोस्, त्यो दिन तँलाई पेनाल्टी लगाइन्छ, आजकै दिनदेखि लगाइन्छ भनेर लेखेर दिइन्छ. भनेपछि यस्ता खालका हर्कुलियन कानुनहरू हामीले नसुधारेछ. यो त विधि प्रक्रिया हो नि, कानुनमा नभएको कुरा हेर्नुहोस्, यो
अब पछिल्लो हजुर पछिल्लो समयमा संसदमा उद्योगी व्यवसायीहरूको सहभागिता पनि बढ्यो. अब कतिपय अवस्थामा त स्वार्थबाजी नै गरी नै उपस्थिति भयो, सहभागिता भयो, उहाँहरूले कानूनलाई नै कहीँ न कहीँ कानून निर्माणमै खेल्नुभयो, कानून तर्जुमामै अप्ठ्यारो पर्यो भन्ने खालको अवस्थासम्म आयो. अनि उहाँहरूको सहभागिताको यत्रो विधि चर्चा परिचर्चा या कतिपय सन्दर्भमा आलोचना समेत हुँदा पनि यहाँले भनेको जस्तो अथवा मुलुकको उत्पादनका लागि उद्यमका लागि अनुकूल हुने सन्दर्भमा उहाँहरूले भूमिका निर्वाह गर्न सक्नु भएन अथवा गर्नु भएन, के रहेछ?
होइन, नेपालको पार्लियामेन्ट्री सिस्टममा त्यो 1-2 जना चाहिँ कुनै व्यापारी उद्योगीहरू त्यहाँ गएर उहाँहरूले त्यो कानूनमा धेरै ठूलो खेल्न सक्ने चाहिँ म किन देख्दिनँ भने, नेपालको जुन तरिका हामीले बनाएको छौँ नि संसदमा, त्यो मैले धेरै नजिकबाट अध्ययन गरेको छु. त्यो कानून बन्ने प्रक्रियामा सबैभन्दा पहिला ब्युरोक्रेसीले नै यसलाई ड्राफ्ट गरेर लिएर आउँछ, हाम्रो ड्राफ्ट नै नेपालमा चाहिँ संसदले गर्दैन क्या, कि त एनजिओले ड्राफ्ट गर्छन् विदेशीहरूले, कि चाहिँ कर्मचारीहरू मिलेर ड्राफ्ट गरेर लिएर आउँछन्। संसारमा कहीँ नभएको विधि, कानून ड्राफ्ट गर्ने विधि नै नभएपछि, अनि कर्मचारीहरूले त खालि कर्मचारी तन्त्रलाई कसरी चाहिँ चलाउन सकिन्छ, कसरी त्यहाँ चाहिँ त्यो भ्रष्टाचारलाई अझ ठुलो बनाउन सकिन्छ भनेर धेरै जसो हेरेको हामीले देखेको छौँ। त्यहाँ कर्मचारीकाहरू आफ्ना तजविजी अधिकारहरू राखिएका हुन्छन्, त्यसमा एउटा कहीँ भाषा लेखिएको हुन्छ, सरकारले चाहिँ नियमावली कार्यविधि बनाएर कन्ट्रोल गर्नेछ भनेर लेखिन्छ। कर्मचारीलाई जुन बेला चाहियो त्यो बेला कार्यविधि बन्छ, जुन बेला चाहिएन वर्षौँ वर्षसम्म पनि कार्यविधि नियमावली बन्दैन। उद्योग धन्दालाई केही दिने कुरा हेर्नुभयो भने अहिले चाहिँ औद्योगिक व्यवसाय ऐनमा बनेका कतिपय विनियमावलीहरू अहिलेसम्म बनाएको छैन, वर्षौँ वर्ष भइसक्यो बनाएको छैन।
यो समस्या यहाँले भनेको वास्तवमै चाहिँ लामो समय भयो, कर्मचारी र निजी क्षेत्रको बीचको जुन सम्बन्ध छ नि त्यो सम्बन्ध चाहिँ सुधार गर्ने सन्दर्भमा अथवा त्यसमा यहाँहरूले खोजेको जस्तो पनि हुने, राज्यले चाहेको सरकारले चाहेको जस्तो पनि हुने, विन विन सिचुएसन पनि, र त्यसले चाहिँ
होइन यो नेपालमा यो नेक्सको कारणले भएको एकछिन है, तपाईँलाई म फेरि कर्मचारीको मात्रै कारणले भएको होइन, यो के भने पोलिटिकल डगमा कस्तो भयो भने एउटा कहीँ 12,000-5,000 भोट जितेको एउटा कुनै नेता चाहिँ मन्त्री भएर आउनुहुन्छ, त्यसपछि उहाँलाई पुरै मालिकै भए भन्ने भ्रम छ कि म पुरै गरिब जनताको मसिया नै हो भन्नुहुन्छ, खालि गरिबीका
सुधार कसरी हुन्छ त, सुधार
गर्नको लागि मैले भने त हामीले पुरानो कानूनहरू समग्रमा खारेज गर्नु पर्यो, संसारका धेरै देशले गरेको छ कि यो
जस्तो
खराब कानूनहरू 23 कानून छन् कम्प्लिटली यसलाई अबोलिस गरेर हामीले नयाँ कानून बनाएर नम्बर वान के भने हेर्नुहोस् तपाईँको कार्यक्रम मार्फत सबै यदि साधारण चाहिँ युवा नेपालीहरूले यो कार्यक्रम सुनिरहनु भएको छ भने म उहाँहरूलाई यसरी चाहिँ भन्न चाहन्छु, भोलि कुनै दिन 25 पुगेको नेपाली नागरिकले नेपालमै बसेर म 50,00,000-1,00,000 रुपियाँ लगानी गरेर काम गरेर खान्छु भन्दा त्यसले आफ्नो सपनालाई नेपालमा साकार पार्न मिल्ने गरी कानून विधि बनाउने कि खालि नचाहिने कुरा अब्लिगेसन्सहरू मात्रै राखेर हामीले चाहिँ खालि जनतालाई ट्याक्स र भन्नुहुन्छ भने मलाई लाग्छ यति धेरै जरिवानाको बढेन छ त्यो राखेर कामै गर्न नसक्ने बनाउने भन्ने त अबका नेताहरूको चाहिँ दायित्व हुन्छ नि त, त्यो त मैले त्यो जिम्मेवारी लिनको लागि म त्यहाँ पुग्न त सक्दिनँ। यो जिम्मेवारी राजनीतिक दलहरूले गहनतम तरिकाले नलिने हो भने नेपालको अर्थतन्त्रले गरी खान चाहिँ धेरै गाह्रो हुने देखिन्छ। जुन क्षेत्रमा सरकारको नीति छैन नि त्यहाँ ग्रो भइरहेछ कि, तपाईँलाई चाहिँ यसरी भन्न चाहन्छु, जस्तो नेपालमा $1 billion इन्डस्ट्री हुने सम्भावना, नेपालको $1 billion आजसम्म कुनै एक्सपोर्ट हुने सम्भावना हामीले चाहिँ यदि कहीँ देखेका छौँ भने त्यो आइटी क्षेत्र हो, इन्फर्मेसन टेक्नोलोजीको क्षेत्रमा करिब करिब 2,00,000 जति नेपालीहरूले गरेको कामको आधारमा अहिले चाहिँ एक्सपोर्ट चाहिँ एटलिस्ट $600 million जति चाहिँ डाइरेक्ट इन्डाइरेक्ट भएको चाहिँ अहिले तथ्याङ्क देखिन्छ। त्यो भनेको के भने नेपालमा हामीले धेरै लामो नचाहिने व्याख्या गरौँ, हाइड्रो पावर बेचेर धनी बनाउँछौँ, टुरिज्मले सबै गर्छौँ, जुन देशमा एयरपोर्टै राम्रोसँग चलाउन सकिँदैन, 60,00,000 नेपाली चाहिँ विदेशमा काम गर्न गएर उनीहरू घर फर्किनुपर्ने बाध्यता छ, हरेक वर्ष आउजाउ गर्छन्, त्यो देशमा चाहिँ टुरिज्म बढाउनलाई हामीसँग कुनै इन्फ्रास्ट्रक्चर छैन, हामी टुरिज्मले पनि गर्न सक्दैनौँ, काम गरेर उत्पादन गरेर यहाँभित्र रोजगारीको अवसर सिर्जना गर्न सकियो भने देश बन्ने हो। त्यस कारणले अबका राजनीतिक दलहरूले थोत्रा भाषणहरू मात्रै दिएर त अब देश बन्दैन, हेर्नुहोस् अब देश बन्नको लागि जे डेलिभर गर्ने हो नि त्यो मात्रै राख्नु पर्यो। 15,000 megawatt बिजुली बनाउँछु भनेको थिए नेपाली काङ्ग्रेसले, नेकपा एमाले, माओवादी पार्टीहरूले, कहाँ पुगे उनीहरू अहिले? उनीहरूले भनेको तपाईँले हेर्नुभयो भने उनीहरूको घोषणा पत्रमा लेखिएका कुराहरू त यो कुनै पढ्न मननयोग्य लागेकै छैनन् यिनीहरू। अब उहाँले गाह्रो मान्नु होला तर सत्य के हो भने उहाँले त्यसलाई इम्प्लिमेन्ट कहिले पनि गर्नुहुन्न, सत्तामा पुगेपछि कहिल्यै पनि त्यो घोषणा पत्र फर्काएरै हेरिँदैन, त्यसको आधारमा प्रश्न सोध्नै पाइँदैन, पार्लियामेन्टमा कुनै एभरेज नागरिक जानै नसक्ने गरी हाम्रो पार्लियामेन्ट बन्द छ, पार्लियामेन्टमा अरू निजी नागरिकले चाहिँ कुनै ठुल्ठुला चुनौतीहरू फेस गर्दाखेरि त्यो बारेमा बहस गर्न जानु पाइने ढोका खोल्नु पर्यो नि। मैले नेपाल उद्योग परिसंघको तर्फबाट हामीलाई बहस गर्न दिइयोस्, 10 मिनटको समय दियोस् पार्लियामेन्टमा भनेर मैले 4 रिक्वेस्ट गरेँ म अध्यक्ष हुँदा, त्यो त गर्न नपाइने गरी पब्लिकको भोइस नै त्यहाँ जान नपाइने, अनलेस तपाईँले भोट हालेर जितेर या समानुपातिकमा कहीँ तपाईँको आफ्नो नाम घुसाएर नभएसम्म त्यहाँ गएर बोल्न पनि पाइँदैन, कुनै विचारहरू राख्न पाइँदैन, सांसदहरूले यस्ता खालका विचारहरूलाई चाहिँ शून्य हुने गरी संसदीय प्रवृत्ति चलाएपछि वृत्ति चलाएपछि नेपालमा स्वाभाविक रूपले हामी फेल खाने चाहिँ हाम्रो बाटोमा हामी हिँडिरहेको थियौँ। त्यस कारणले अबको करेक्सन भनेको पुराना नीतिहरू फेर्ने, नेपालको समग्र प्रशासनिक चरित्रलाई अलि चाहिँ एक हिसाबले अब गभर्नेन्सको हिसाबले मलाई सोध्नुहुन्छ भने भ्रष्टाचार न्यून हुने गरी विधि बनाउनु पर्यो, भ्रष्टाचार जिरो नहोला। तर आज जुन हिसाबको सरकारी संयन्त्रले के पनि काम नगरेर बस्दा पनि केही नहुने विधि छ नि, यसलाई नसुधार्ने हो भने त नेपाल सुध्रिने सम्भावना छैन। किनकि म तपाईँलाई यसरी भन्न चाहन्छु, मैले मेरो ड्राइभिङ लाइसेन्स रिन्युअलको लागि दिएको 9 महिना भयो, अहिलेसम्म 9 महिनामा एउटा हामीले प्रिन्ट गरेर लाइसेन्स दिन सक्दैनौँ, अनि हामीलाई डिजिटल चाहियो अरे। जुन देशले 9-9 महिनासम्म एउटा साधारण ड्राइभिङ लाइसेन्स प्रिन्ट गरेर दिन सक्दैन अनि त्यसले गभर्नेन्सका ठुला कुरा गरेर हामीसँग पेनाल्टी जथाभावी लिएर एउटा पासपोर्ट लिनको लागि हामीले जति पैसा तिर्छौँ नि 15,000 तपाईँले हेर्नुभयो भने डलरको हिसाबले त्यसलाई हिसाब गर्नुहोस् कति लाग्छ। एउटा एभरेज नागरिकले 15,000 रुपियाँ आफ्नो पासपोर्टको लागि तिर्नुपर्छ र जुन हिसाबको प्रवृत्ति चाहिँ हामीले बनाइराखेको छौँ, मेरो राष्ट्रिय परिचय पत्रलाई मैले फर्म भरेको 10 महिना जति भयो, अहिलेसम्म मसँग राष्ट्रिय परिचय पत्र मेरो खल्तीमा छैन, त्यो नभइकन काम हुँदैन भनेर चारैतिर हामी काम रोक्छौँ। यस्ता खालका नचाहिने प्रशासनिक झमेलाहरू क्रिएट गरेर सरकारका मान्छेहरू खुसी हुने, जनतालाई दुःख दिने खालको प्रवृत्ति ल्याउने र झ्यालमा पठाउने, तपाईँले कुनै दिन रेडियो नेपालमा बहस चलाउनुहोस् न किन नागरिकलाई झ्यालमा पठाइन्छ, जुनसुकै सरकारी अड्डामा झ्यालमा जाऊ भन्छ, ट्याक्स तिर्ने मान्छे झ्यालमा जाने, ट्याक्सबाट तलब खाएर बस्ने मान्छे भित्र एयर कन्डिसनिङको कोठामा बस्ने, तपाईँ त्यसैबाट देख्नुहुन्न नेपाल चाहिँ कसरी बिग्रियो भन्ने। हरेक मन्त्रालयमा हरेक विभागमा तपाईँले हेर्नुभयो भने नागरिक जाने झ्याल हो, झ्यालमा आऊ भन्छ। यो झ्यालको संस्कृति, यस्तो नचाहिँदो खालको संस्कृतिलाई अहिलेसम्म नतोड्ने अनि खालि भाषण मात्रै गरेर हामी हिँडेर हेर्नुहोस्, यो झ्यालको संस्कृतिलाई ओभरनाइट हामीले बन्द गर्नुपर्छ। आजभन्दा 30-40 वर्ष अगाडि हामीले 5 रुपियाँको टिकट काट्ने बनाएको विधि, अहिले टिकट पनि किन्न पाइँदैन। तपाईँलाई थाहा छ हरेक अफिसमा हामी 5 रुपियाँको टिकट 10 रुपियाँमा, 10 रुपियाँको टिकट 20 रुपियाँमा किन्नुपर्ने बाध्यता छ। यस्ता खालका नचाहिने पुराना पुरातन राणाकालीन नीतिहरूलाई चाहिँ हामी चलाएर अनि हामी कुरा गरिरहेछौँ ठुल्ठुला कुरा, गणतन्त्रका कुरा, हामी जनतालाई चाहिँ सिंहदरबार गाउँ गाउँमा पुर्याउँ भन्ने कुरा, गाउँ गाउँमा अहिले भ्रष्टाचार पुगेको छ, व्यथिति पुगेको छ, त्यस कारणले यसलाई समग्र रूपमै कन्ट्रोल गर्नुपर्छ र नेपालको प्रशासनिक संरचनालाई छोटो र चुस्त बनाउनुपर्छ। धेरै ठुलो भयो यो, धान्दैन हाम्रो देशको खर्च।
हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा पनि छौँ अन्तर्संवादमा। आज हामीसँग हुनुहुन्छ नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहनुभएका वरिष्ठ उद्यमी हरिभक्त शर्मा। जस्तो अब भनौँ न, अहिले उद्योग परिसंघले पनि विभिन्न राजनीतिक दलहरूलाई चाहिँ घोषणा पत्रमा अहिलेको 44 अर्ब डलर बराबरको अर्थतन्त्रलाई 100 अर्बको बनाउनु पर्यो लगायतका सुझावहरू दिएको छ र यो जुन मूलत चाहिँ ठूला परियोजनाहरू छन् विकास निर्माणका, ती परियोजनाहरूलाई पनि समयमा सम्पन्न गर्नु पर्यो भनेको छ। अब त्यसमा पनि यो अख्तियार लगायतको समस्याको कारण हामी काम गर्न सकिरहेछौँ, हामीलाई अप्ठ्यारो पर्यो भनेर कर्मचारी संयन्त्रले स्थायी सरकारले भनिरहेछ। अब यो बीचको यो चुनावको तयारीमा रहँदा राजनीतिक दलहरूले यो बीचको बाटो कसरी खोज्नुपर्छ, एउटा वरिष्ठ उद्यमीका रूपमा यहाँको दृष्टिकोण के छ?
होइन, हामीले त धेरै लामो समयदेखि भनिरहेको के हो भने नेपालमा कन्ट्रोल गर्ने इन्स्टिट्युसन्सहरू धेरै भयो, तपाईँले एउटा मात्रै नाम लिनुभयो, त्यो अख्तियार मात्रै होइन, अख्तियार मात्रै छैन, अहिले सिबिआई भन्ने अर्को संस्था छ, त्यसपछि राजस्व अनुसन्धान भन्ने अर्को संस्था छ, त्यसपछि अर्को कुन विभाग छ, यी सबै विभागले हेर्नुहोस् कन्ट्रोल गर्ने बाहेक केही सोचेकै छैन र तिनीहरूलाई चाहिँ के भने कन्ट्रोल गर्ने मात्रै संस्था भएर देश राम्रो हुने भएको भए त नेपाल दक्षिण एसियामा सबैभन्दा पहिला यो भ्रष्टाचार नियन्त्रण गर्ने संस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग खोलेको संस्था हो नि त, नेपाल त स्वर्गै हुनुपर्छ। किन आज कन्ट्रोल धेरै गर्दा गर्दा नेपाल चाहिँ दक्षिण एसियाको सबैभन्दा गरिब राष्ट्र भयो भनेर बुझ्नलाई चाहिँ कहीँ टाढा जानुपर्छ र हामी आज दक्षिण एसियामा सबैभन्दा नालायक देशको रूपमा आज चिनिन्छौँ हामी। तपाईँले चाहिँ अहिले बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानको मोडल हेरेर पनि हेर्नुभयो भने हाम्रो इकोनोमीमा सबैभन्दा कम रोजगारी सिर्जना गर्ने, सबैभन्दा कम उत्पादन गर्ने, सबैभन्दा कम प्रति व्यक्ति आय भएको देश, सबैभन्दा कम उद्योग धन्दा भएको देश चाहिँ हामी नै पर्छ। भनेपछि कन्ट्रोल गरेर हुने भएको भए त नेपाल त स्वर्गै बनिसक्नु पर्थ्यो नि त, कन्ट्रोलले हुँदो रहन्छ। त्यस कारणले अहिलेका राजनीतिक दलहरूको लागि अहिले जेएनजीको रिभोल्युसन पछि आएको जुन एउटा गभर्नेन्स चाहियो भन्ने कुरा आएको छ नि, गभर्नेन्स हुनु पर्यो, सरकारी अड्डामा 5 दिनभित्र काम भइसक्नु पर्यो। अहिले हेर्नुहोस् एक वर्षसम्म म औषधि बनाउँछु, मैले औषधि सम्बन्धी चाहिँ कुनै एप्लिकेसन हालेँ भने एक वर्षसम्म पनि निर्णय नगरिकन औषधि व्यवस्था विभाग या त्यहाँभित्र अर्को एउटा ल्याबोरेटोरी छ त्यहाँ पेन्डिङ रहन्छ सबै कुरा।
शर्माजी हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि हामी यहाँसँग सम्वाद गर्नेछौँ। उहाँ हुनुहुन्थ्यो नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहनुभएका वरिष्ठ उद्यमी हरिभक्त शर्मा। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै विदा दिनुहोस्। नमस्कार।